نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير اللہ تعالیٰ کی توفیق سے حیات صحابہ کے درخشاں پہلو اس کتاب میں سے آج ہم جن صحابی کی کہانی پڑھیں گے ان کا نام ہے سراقہ بن مالک۔ لفظ نام سراقہ ہمارے کلچر میں عام نہیں ہے، اگر آپ لفظ دیکھیں تو سین را قاف، سرقہ کہتے ہیں چوری کی چیز کو، تو اسی سے آپ دیکھیے کہ لفظ سراقہ میں کیا معنی ہوگا۔ تو عرب لوگ نام بے معنی بھی رکھتے تھے، لیکن نبی صلی اللہ علیہ وسلم نے وہ نام بدل دیا جس میں کوئی گناہ تھا۔ تو سراقہ آپ کہہ لیجئے کہ ایک ایسا نام تھا کہ جس کا اس وقت کے حساب سے جو بھی معنی بنتا ہے۔ سوال پیدا ہوتا ہے کہ آج ہم رکھ سکتے ہیں؟ بالکل رکھ سکتے ہیں، صحابہ کرام کے ناموں پہ بچوں کے نام رکھے جا سکتے ہیں۔ ان کی شان کیا کہ نبی صلی اللہ علیہ وسلم نے ان کے بارے میں ایک دفعہ فرمایا، اے سراقہ، جب تم شاہ ایران کے کنگن پہنو گے تو تمہارا کیا حال ہوگا۔ یہ جملہ کب کہا تھا؟ جب ہجرت کے موقع پہ انہوں نے نبی صلی اللہ علیہ وسلم کا پیچھا کرنا چاہا، لیکن اللہ تعالیٰ نے کیسے اس واقعے کو ان کی ہدایت کا ذریعہ بنا دیا۔ لیکن میں یہاں نبی صلی اللہ علیہ وسلم کے اس جملے پہ غور کر رہی ہوں، اے سراقہ، جب تم شاہ ایران کے کنگن پہنو گے تو کیا حال ہوگا۔ دیکھیے، پہلے تو اس میں فتح کی خوشخبری بھی دے دی، پھر کنگن ملنے کی بات، اور ان کو شوق دلایا۔ تو ایک اچھے لیڈر کا کام کیا ہوتا ہے؟ کہ لوگوں کو شوق دلائے، اگر وہ خود ڈھیلا ڈھالا ہو تو دوسروں کو بھی شوق نہیں آتا۔ یہ پہلی بات سیکھ کے شروع کرتے ہیں، ان کی زندگی کہاں سے آغاز ہوا ہدایت کا۔ ایک روز صبح کے وقت قریش انتہائی گھبراہٹ کے عالم میں نیند سے بیدار ہوئے۔ مکہ کے گلی کوچوں میں یہ خبر عام پھیل چکی تھی کہ رات کی تاریکی میں چھپتے ہوئے حضرت محمد صلی اللہ علیہ وسلم مکہ کو چھوڑ کر کہیں چلے گئے۔ سرداران قریش نے اس خبر کو صحیح نہیں مانا، وہ نبی اکرم صلی اللہ علیہ وسلم کو بنو ہاشم کے گھروں میں تلاش کرنے لگے۔ بھلا کیوں؟ امید یہی ہوتی ہے نا کہ انسان اپنے رشتہ داروں کے گھر چلا گیا ہوگا۔ اور آپ کے ساتھیوں کے گھروں میں تلاش کرتے ہوئے حضرت ابو بکر صدیق رضی اللہ عنہ کے گھر پہنچے، دستک دی تو آپ کی بیٹی اسماء گھر سے باہر آئیں۔ ابو جہل نے ان سے پوچھا، بیٹی، تیرا ابو کہاں ہے؟ اس نے کہا، میں نہیں جانتی کہ اب وہ کہاں ہے۔ ابو جہل نے اس کے منہ پر ایک ایسا زوردار تماچا رسید کیا جس سے اس کے کان کی بالی گر گئی۔ یہاں سے ذرا تھوڑی سی بات کر لیتے ہیں۔ آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم نے 13 سال تک لوگوں کی خیر خواہی کی، کہاں کے لوگوں کی؟ مکہ کے۔ لیکن لوگوں نے اس کا کیا صلہ دیا کہ آپ کی جان لینے کے در پہ ہو گئے؟ عمل کی باتیں نوٹ کریں، ضروری نہیں کہ لوگ اپنے خیر خواہوں کو ان کا بہترین بدلہ بھی دیں۔ ویل وشرس اور سنسیئر لوگ جو ہوتے ہیں نا، عموماً اپنے دور کے لوگوں کی نظروں میں روڑا بن کے اٹکتے ہیں۔ یہ الگ بات ہے کہ بعد کے دور میں پھر لوگ ان کے ساتھ نسبتیں جوڑیں۔ دوسری بات دیکھیے، نبی صلی اللہ علیہ وسلم کا حوصلہ، میرا آپ کا تو کسی کا اتنا حوصلہ ہی نہیں ہوگا کہ 13 سال تک لوگوں کو دین کی دعوت دیتے رہیں اور اس کے جواب میں صرف 100 کچھ لوگ دین کی طرف آئیں اور وہ سٹل کام کرتے رہے۔ ہمارے تو حوصلے ٹوٹنے لگتے ہیں۔ ابھی میں نے پچھلے 2-3 ویک پہلے ایک لیکچر دیا، لندن میں تھی میں تب، کہ جب نبی صلی اللہ علیہ وسلم نے مکہ چھوڑا تو اس وقت صحابہ کتنے تھے، پھر بدر میں کتنے تھے، ہوتے ہوتے آخر میں ان کا فگر لکھا ہے۔ بہت ہی موٹیویشنل سا لیکچر ہے، میرے خیال ہے 20-25 منٹ کا ہوا، کہ جس میں ہم نے دیکھا تھا کہ وہ تھوڑے سے زیادہ کیسے ہو گئے۔ میرا خیال ہے کہ ہم سب کو بھی یہ سننے کی ضرورت ہے، تھوڑوں سے انسان زیادہ کب ہوتا ہے؟ لکھ لیجئے، کب تھوڑے لوگ زیادہ ہوتے ہیں، یا مشکل حالات کے باوجود کون دین پہ جمتے ہیں؟ جن کو انعام کا یقین ہوتا ہے، جن کو یقین ہے نا کہ ہم نے مرنے کے بعد ایک ابدی راحت پانی ہے، وہ دین کے راستے میں کوئی ایک بھی ساتھ دے نہ دے، مدد کرے نہ کرے، وہ چلتے ہی رہتے ہیں، چلتے ہی رہتے ہیں۔ ان کو پتہ ہوتا ہے کہ سودا بہت بڑی ذات سے ہے۔ اس کے برعکس، دین کے کام کر کے تھک جانا یا دین کے کاموں پہ چلتے چلتے آپس کے فتنوں کا شکار ہو جانا، بدگمانیوں کا آ جانا، یا پھر اللہ کے دین کے راستے میں آنے والی رکاوٹوں کی وجہ سے گیو اپ کر دینا، इसके पीछे वजह सिर्फ एक होती है, बहाने बहुत से बनते हैं, ये मान लीजिए बहाने बहुत होंगे, वजह एक है, अजर का यकीन नहीं है। मैंने देखा कि लोग बच्चों को सुबह आंखें मलते, रोते धोते उठा के, मुंह पे हाथ फेर कर, फिर उन गरीब मासूमों को कपड़े पहना कर कुछ मुंह में ठोंस ठांस के स्कूलों में छोड़ आते हैं। अजर का यकीन है कि ये बच्चा इस साल फेल नहीं होगा, फिर अगले साल जाएगा, फिर ये बहुत जल्दी डॉक्टर बन जाएगा। सर्दियों की रातों में भी मर्दों को लेट आते और सुबह जल्दी जाते देखा है, ये अजर का यकीन है। खुद से पूछते हैं, क्या अल्लाह के नबी सल्लम के 13 साल मक्का के दौर के मेरे लिए एक रोल मॉडल की हैसियत रखते हैं? और मैं ये सोचती हूँ कि अल्लाह के नबी को क्या पड़ी थी, क्या ज़रूरत थी आपको? कह दिया, सुना दिया, बस अब बहुत हो गई, सबको पता लग गया ला इलाहा इल्लल्लाह क्या होता है, इसका मतलब क्या है, 4-6 दिन में एक बात करते कराते और ख़त्म, दैट्स इट। नहीं, 13 साल। और फिर आप एक और बात पे भी ज़रा गौर कीजिएगा, थोड़ा सा, अपनों की मुखालफत नहीं बर्दाश्त होती। मक्का वाले नबी का ख़ानदान थे, हम अपनों की नज़रों में जब सताइश और तारीफ़ देखते हैं ना, तो हमारा हौसला खुलता है, कहते हैं वाह माशाल्लाह, सो अप्रिशिएटिंग। माँ ने ये कहा, बाप ने ये कहा, भाई ने ये कहा, बहन ने तो गले से ही लगा लिया, और नेकियां करने को दिल करता है। लेकिन जिस दिन अपनों की तरफ से ज़रा आंख भी मैली होती दिखती है ना, तो बंदे को शक तो शुरू हो ही जाता है, मेरा नहीं ख्याल ठीक जगह पे जा रही हूँ, मुझे नहीं लगता ये मेरा फ़ैसला कोई दुरुस्त था। और नुकसान क्या होता है? वही होता है कि ऐसे में इंसान इस्तकामत पे नहीं रहता। फिर आपने यहाँ हज़रत अस्मा का जुमला गौर किया है, नहीं किया तो उसको हाईलाइट कीजिए। हज़रत अस्मा को पता था कि मेरे बाप नबी सल्लम के साथ हिजरत कर चुके हैं, घर से गए थे, एक अलग वाक़या, और बहुत दफ़ा आप सुनते हैं, और जिन्होंने अभी नहीं सुना इंशाल्लाह सूरत अल अनफाल में सुनेंगे हिजरत की राहों का जिक्र। लेकिन उनको ने ये क्यों कहा, मैं नहीं जानती कि वो अब कहाँ है? क्या जुमला है, वाकई उनको नहीं पता अब कहाँ पहुँचे। बस कोई यहाँ से स्कूल से निकल के आधा घंटा पहले चला गया सिटी जाने के लिए, कोई मुझसे पूछता वो किधर है, तो मैं क्या कहूँगी, मैं नहीं जानती अब वो कहाँ है। तौरिया, तो झूठ नहीं बोलना चाहिए, ये बात नोट कीजिए। अब आप कुरान सीख रहे हैं ना, बहुत पहले से या अभी से, अपने जुमलों को तोले। हम बाज़ बिला वजह झूठ बोलते हैं, तो सेंटेंसेस चेंज कर दीजिए तो फ़ायदा होगा। फिर आप देखिए कि अबू जहल का बात करने का शुरू कैसा था, प्यार से बात कर रहा है, लेकिन बाद में थप्पड़ पड़ा, ये पढ़ते हैं थप्पड़। अगर कोई ये सोचता है ना कि अल्लाह की रास्ते में भी निकलूं तो फिर तकलीफ़ ना आए, तो फिर वो यहीं से पलट जाए जिसे जहाँ प्यारी। और मेरे ना चाहते हुए भी यहाँ अबू बकर पे प्यार आ रहा है। अब कहते हैं कि हिजरत से पहले उन्होंने अपने ग़ुलाम आमिर बिन फोहैरा को तैयार करके रखा हुआ था कि देखो जब भी ज़रूरत पड़ सकती है तो तुम आ जाना, अपनी बकरियों का दूध हमें पिलाने जाना, और हमारे रास्तों के जो निशान है उसको मिटाते जाना। फिर इसी तरह इन्होंने बेटी को और अपने बेटे को जो मुसलमान थे उनको बता दिया था कि अगर हम चले गए तो हम किस तरह से किधर होंगे, तो हमारे साथ रابطہ रखना। फिर आपने खोजी, खोजी समझते हैं कौन होते हैं जो पाँव के निशान नापते हुए चले जाते हैं, उसको तैयार किया हुआ था। और इसी तरह उन्होंने रास्ता दिखाने वाले को भी रखा हुआ था। अबू बकर का सारे का सारा घराना अल्लाह के रास्तों में लग गया। कितने खुशकिस्मत होते हैं वो घराने जहाँ सब लोग अल्लाह के रास्ते में भाग रहे होते हैं, और एकदम वहीं ज़िंदगी की डोरी ख़त्म होती है और वो चले जाते हैं। याद रखिए, जो लोग अधूरे दिल से कह लें या अधूरी कोशिशों से दीन की तरफ आते हैं ना, उनको पूरा साथ कभी नहीं मिलता। पूरा साथ उसी दिन मिलता है जब आप पूरे दिल से दीन का काम करते हैं। मैंने कई साथियों से ये बात सुनी है, अब तो मेरे शौहर भी मेरे मुआविन हो गए, अब तो माशाल्लाह ये फलां फलां काम मेरे बच्चे ही कर देते हैं, ये CDs तो मेरे बेटे ही बंद कर देते हैं, ये कंप्यूटर का काम मेरी बेटियां करती हैं। कब होगा ये? जब आप पक्के। अपने से पूछिए, लिखे अपने लिए बल्कि, कब से आप दीन की तरफ लगे हैं? क्या आपके घर वाले दिन ब दिन मवाफिक हुए कि मुखालिफ? देखिए, मैं कोई फतवा नहीं दे सकती, ना मैं गैब जानती हूँ, मैं बहुत कमज़ोर और आजिज़ बंदी हूँ अल्लाह की, लेकिन आपको अल्लाह की एक सुन्नत समझाना चाहती हूँ। अगर दिन ब दिन घर के हालात साजगार हैं तो ये खुशखबरियाँ हैं आपके ईमान की। ان الذين قالوا ربنا الله ثم استقاموا. اور اگر معاملہ دوسرا ہے تو گھر والوں کو دوش نہ دیں, جھانکنا اپنے دامن میں. میں نے نہیں کبھی آج تک دیکھا کہ ایک بندہ پورے اہتمام کے ساتھ اللہ کی طرف نکلے تو اس کے ساتھی اس کے ساتھ نہ چل پڑے. کم از کم مخالفت ختم ہو جاتی ہے. لوگ کہتے ہیں بس اس نے اب نہیں رکنا, اس کو جانے دو. میں اس کو ایسے سوچتی ہوں جیسے گاڑی چلتی ہے نا روڈ پہ, جو گاڑی ڈھیلی چلے ہلکی رکے چلے تو کوئی بندہ بھی اس گاڑی کے پیچھے نہیں رہتا. کیا کرتا ہے, ہلکی گاڑی ہے نا, سب اسے آگے نکل جائیں گے, آگے نہیں لگے گا کوئی. جبکہ جو تیز گاڑی چلتی ہے نا تو سب کہتے ہیں راستہ دے دو, اس کو جانے دو جانے دو, یہ ہمارے ساتھ ٹکرا نہ جائے. بس آپ اپنی اسپیڈ چیک کریں. دن بہ دن میرا جذبہ بڑھ رہا ہے, ایمان, محبت, پیار, صبر, سکون, تو بس سمجھ لیجیے خیر ہی خیر. اب یہ ساری باتوں کا پھر آخری خلاصہ, آپ کہیں گے اچھا جی بی بی آسیہ کو تو آخری دن تک شوہر کا ساتھ نہ ملا, لیکن اس شوہر سے جان چھوٹ گئی. اللہ تعالیٰ راستے واضح کر دیتا ہے, لیکن دنیا کی کوئی طاقت آپ کو مقصد سے روک نہیں سکتی اگر آپ کو قبر کی اپنی پہلی رات یاد ہو. ہمیشہ یاد رکھیں, جب کبھی آپ کو دین کا کوئی کام مشکل لگے نا, دو چیزوں میں فیصلہ کرنا ہے, ادھر کے ادھر, کیا کروں, کس کو چوز کروں, جاب کے کام, گھر کے فلاں, تو قبر کی پہلی رات, وہاں جو کام آنا ہے نا اس کو رکھ لیجیے. پھر آپ دیکھیے گا آپ سے جو فیصلے ہوں گے اس پہ آسمان بھی مسکرائے گا اور زمین بھی کھلکھلائے گی. آئیے دیکھتے ہیں کہ آگے کیا ہوا. جب سرداران قریش کو اس بات کا یقین ہو گیا کہ محمد صلی اللہ علیہ وسلم مکہ کو چھوڑ گئے ہیں تو وہ بہت غضبناک ہو گئے, کھوجیوں کو اپنے ہمراہ لیا اور آپ کی تلاش میں نکل پڑے. جب تلاش کرتے کرتے وہ غار ثور پر پہنچے تو کھوجیوں نے کہا, کھوجی سمجھ گئے نا, کھوج لگانے والے, خدا کی قسم آپ کے مطلوب صاحب کا کھرا اس سے آگے نہیں جاتا. وہ اپنے اندازے میں غلط نہ تھے, حقیقت یہی تھی جس کا انہوں نے قریش کے سامنے اظہار کر دیا تھا. بلا شبہ حضرت محمد صلی اللہ علیہ وسلم اور آپ کے ساتھ حضرت صدیق اکبر رضی اللہ عنہ اسی غار میں تھے. قریش غار کے منہ پر کھڑے تھے. حضرت صدیق اکبر نے بچشم خود یعنی بذات خود اپنی آنکھ سے غار کے باہر قوم کے قدموں کی حرکت دیکھی تو آنکھوں سے بے اختیار آنسو چھلک پڑے. رسول اکرم صلی اللہ علیہ وسلم نے حضرت صدیق اکبر کی طرف محبت اور شفقت بھری نگاہوں سے دیکھا تو صدیق اکبر نے تسلی دیتے ہوئے عرض کی, اللہ کی قسم میں اپنے لیے نہیں روتا, اے اللہ کے رسول مجھے تو یہ خطرہ ہے کہ کہیں آپ کو کوئی نقصان نہ پہنچائے. رسول کریم صلی اللہ علیہ وسلم نے بڑے اطمینان سے جواب دیا, اے ابو بکر گھبرائیے نہیں, اللہ تعالی ہمارے ساتھ ہے. اور یہ آیتیں ہیں قرآن پاک میں سورۃ توبہ میں کہ ان دو کے بارے میں کیا گمان ہے تمہارا جن کا تیسرا اللہ ہے. اللہ تعالیٰ نے صدیق اکبر کے دل پر تسکین فرمائی, قوم کے قدموں کی طرف دیکھنے لگے, پھر عرض کی, یا رسول اللہ صلی اللہ علیہ وسلم اگر ان میں سے کوئی بھی اپنے نقوش قدم کی طرف دیکھ لے. نقوش قدم کہتے ہیں فٹ سٹیپس, قدم کے نقش, جیسے اردو میں نقش قدم کہتے ہیں نا, تو نقش کی جمع نقوش, تو وہ ہمیں بھی دیکھ لے گا. اس وقت ہم ان کی نظروں کی زد میں ہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, اے ابو بکر ان دو اشخاص کے بارے میں آپ کی کیا رائے ہے جن کا تیسرا خدا ہو؟ اسی وقت آپ دونوں نے یہ بات بھی سنی کہ ایک قریشی اپنی قوم سے کہہ رہا تھا, آؤ غار کے اندر جا کر دیکھتے ہیں. امیہ بن خلف نے اسے مذاق کرتے ہوئے کہا, ارے اندھے, تم یہ مکڑی کا جالہ نہیں دیکھ رہے جو اس نے غار کے منہ پر بن رکھا ہے؟ اللہ کی قسم مجھے یہ جالا تو محمد صلی اللہ علیہ وسلم کی پیدائش سے بھی پہلے کا لگتا ہے. البتہ ابو جہل نے کہا, لات اور عزہ کی قسم مجھے تو یوں لگتا ہے کہ وہ ہمارے بالکل کہیں قریب ہی ہیں, لیکن اس نے ہماری آنکھوں پر جادو کر دیا ہے. آپ کچھ کہیں گے اس پیراگراف کے بارے میں؟ کتنی ہی باتیں ہیں اس میں ہمارے عمل کی. چلیے تو پھر اسی سے پوچھتے ہیں کہ آج ہمیں دین کا یہ فکر ہے, ہمارے دل لرزتے ہی سوچ سے کہ آنے والے مسلمانوں کا کیا ہوگا, آنے والی نسلوں کا کیا حال ہوگا, آنے والے دنوں میں اسلام کا کیا نام رہ جائے گا. سچ بتائیں, اپنے دل پہ ہاتھ رکھیں اور دیکھیں, علم کی محفل ہے اور العلیم ہمارے دلوں کو جانتا, کس کے دل کو یہ غم اور ہم لگا ہوا. اللہ کو حاضر ناظر جان کے میں تو ہاتھ کھڑا کر سکتی ہوں کہ میری زندگی کا اب واحد غم یہ ہے, صرف ایک ہی غم ہے مجھے, کوئی غم نہیں, نہ مرنے کا نہ جینے, کسی کا کوئی غم نہیں ہے مجھے, الحمدللہ. بے غم, بے فکر, بے سوچ, एक बड़ी तड़प है कि अल्लाह बनेगा क्या, हमारी नस्लें, हमारे बच्चे, हमारा इस्लाम, अल्लाह क्या बनेगा। और ये बाहर से नहीं आता, ये अंदर से उठता है। जब आपको ये गम लगता है ना, सारे फैसले आसान, फोकस्ड, डबल माइंडेडनेस सब ख़त्म। इधर के उधर के, किधर जाऊँ, ना तीरों में, ना हंसों में, ना तीतर में, ना बटेरों में, बस आपको यकीन है कि मुझे क्या करना है। चंद दिन पहले मैं कहीं थी, ये यूके में थे, तो अपने हमारे बहुत अच्छे साथी हैं, तो पहले मैंने चूँकि बच्चे से पूछ लिया, फिर उसने भी मेरे से बदला लिया, तो मैंने उनसे पूछा, बेटा आपकी ज़िंदगी का गोल क्या है? यंग बच्चे हैं, अर्ली टीन एज पढ़ रहे हैं, तो वो मेरे सवाल के लिए तैयार नहीं था, तो उसने वही कहा जो कहते हैं, डॉक्टर बनना, ये वो, और दो चार बातें करके बताया। पता क्या कहते हैं मुझे वो बच्चे? उस्ताजा खाला, यानी वो मुझे खाला कहते हैं। तो हम सब बैठे हुए थे, एक जगह जा रहे थे, तो कहने लगा, आप ये बताएं कि आपकी ज़िंदगी का गोल क्या है? तो मैंने कहा, मेरी जान, मुझे तो अपना गोल उंगलियों पर रटा हुआ है, मैं तो बस उसके पूरे होने के दिन गिनती रहती हूँ। फिर मैंने उसको बताया, इट मेक सेंस, इट मेक सेंस। आप देखिए कि अगर इस दौर में, जो दौर गुजर रहा है ना आज मेरा और आपका, अगर हमें ये गम नहीं लगा हुआ तो बेदर्द है, बेगम है, फिर हमें दुनिया के बहुत गम लगेंगे। आज जो हमें दुनिया की तकलीफ़ें सताती हैं और टेंशन और स्ट्रेस है ना, वो सज़ा है, हमारे ज़ाती गम सज़ा है, मान लीजिए, क्योंकि हमने अल्लाह के दीन का गम नहीं लगाया। जिस दिन ये गम लग जाएगा ना, मैं कहती हूँ आप मुझे दुआएं देंगे अगर आप मेरी इस बात पे ये गम आज से ही लगा ले। कोई फिक्र नहीं, कोई फाका नहीं, जैसे बच्चे गहरी नींद सोते हैं ना, आप वैसे सोएंगे, जो होगा देखेंगे। लोग गमों में रोते हैं, आप हंसेंगे, आपको लगेगा नहीं ये मेरा हाल है, पता नहीं ये किसकी बातें, और ये हो जाएगा जो होना, कल भी ठीक हो ही जानी है बात। सिर्फ एक चीज़ अपने दिल को लगा के देखें, जैसे बड़ा गम लगता है ना तो छोटे गम बहुत छोटे हो जाते हैं। बस आप देखिए कि एक बच्चे को बुखार है तो माँ को कितना दुखता है, हाय मेरा बच्चा, लेकिन अल्लाह ना करे उतनी देर में दूसरे बच्चे को चोट लगे और उसका खून निकलने लगे, तो क्या पहले बच्चे का बुखार माँ को याद रहेगा? नहीं याद रहता ना, फिर दूसरे का रहता है। तो बड़ा गम लगा ले, जिंदगी की खुशियाँ पाने का आज एक ही हाल है। सिर्फ वही बंदा खुश है आज दुनिया में जो बड़े गम पे है। लास्ट वीक में कहीं दर्स में थी तो एक बड़ी अच्छी सिस्टर है, हर हिसाब से खुशहाल, खूबसूरत भी, दौलत भी, मैंने उनको हमेशा अच्छे तरह ही देखा, मेरा ख्याल था कि वो बड़ी खुश और बड़ी लाव वाली सी सिस्टर हैं। तो जब कोई थोड़ी देर पास आके खड़ा होता है ना, शुरू में तो बड़ा स्माइल होता है, उसके बाद एक आप क्या करूं, बस परेशानियां नहीं जान छोड़ती। तो मैंने कहा, आपको परेशानी है, मेरा तो ख्याल है आप बड़ी खुश है। कहती, नहीं वैसे तो सब ठीक है, पर बच्चे नहीं सुनते, और फिर एक की बात दूसरे की बात। तो मैं सोच में पड़ गई कि जिसको दुनिया कहेगी ये बड़ी खुशकिस्मत औरत है, वो भी दुखी है। तो याद रखिए, अल्लाह के नबी और अबू बकर ने ये गम लगाया हुआ था, मक्का छोड़ना पड़ा, छोड़ा, नोट कीजिए बातें, मक्का को मोहम्मद सल्लम छोड़ गए, क्या था मक्का? जम्पल, जिसको हमारी ज़ुबान में कहते हैं ना, पैदा भी वहीं हुए, पले भी उधर, इंग्लिश में कहेंगे तो बोर्न एंड रेस्ड वहीं के थे। तो मक्का छूटा ना, छूटती हैं अपनी चीज़ें, मोहब्बतें छोड़नी पड़ती हैं, मुल्क छोड़ने पड़ते हैं, इलाके छोड़ने पड़ते हैं। मक्का वालों ने कोई ऑर्डर नहीं दिया था कि निकल जाओ इधर से, लेकिन हालात ऐसे बन गए कि अब तो जाना ही पड़ेगा। फिर आप देखिए कि बहुत ही दिलचस्प नुक्ता, आपने तवज्जो नहीं की इसलिए आपको नहीं मिला, मैं आपको देने की कोशिश करती हूँ। मक्का वाले अल्लाह के नबी को पसंद नहीं करते थे ना, बज़ाहर आपको यही लगता है ना, तो अल्लाह के नबी चले गए मक्का छोड़ के, तो मक्का वालों को क्या चाहिए था? शुक्र करते, खसकम जहाँ पाक, लेकिन उनको क्या हुआ? गजबनाक गुस्सा। वजह, दिल उनके मानते थे कि इस बंदे की बात में असर है, हमारे पास से जाएगा कहीं और जाएगा तो दीन तो फैल ही जाएगा, जो हम फैलने नहीं देना चाहते। और भी बातें हैं, गुस्सा हो सकता है कि नशुक्री की सजा थी, ला इन कफर तुम इन नज़ाब लशदीद, तुमने नबी की नशुक्री की, अल्लाह ने तुम्हें पकड़ लिया। देखिए ये सारी बातें ठीक हो सकती हैं जो भी आप लोगों ने कही, लेकिन सादी सी बात है, उनकी अना पे चोट पड़ी, अना की सजा होती है। बहुत सारे लोग दीन की मुखालफत करते हैं ना, वो अना की वजह से करते हैं। बहुत सारे लोग हैं जो आपके दीन को बुरा कहते हैं, लेकिन अंदर उनके दिल मानते हैं कि आपकी बात है सच, लेकिन वो क्यों नहीं करते? अना, वो चाहते थे कि रहें भी इधर और हमारे डिपेंडेंट बने। तो गोया कि आप कह लें कि उनको एहसास से महरूमी हुआ, कि ओहो ये हमारे अंडर नहीं लगे, ये हमारे हाथ से निकल गए। फिर उसके बाद देखिए कि आपको तलाश करने क्यों निकले, कि रही सही कसर निकाल दें। एक तलाश थी नबी की वो लोगों को जिन्होंने हक के लिए तलाश किया आपको। सोहेब रूमी का किस्सा आप इसी बुक में पढ़ेंगे, इसी तरह से अदी बिन हातिम है, ये ढूंढते हुए आए थे नबी को, वो भी एक तलाश थी, उसमें हक की तलब थी और इधर हक की दुश्मनी है। फिर उसके बाद देखिए गारे सौर, आप में से किसी को इत्तेफाक हुआ देखने का? फरवरी मार्च में हमारे जो उम्रे के ट्रिप थे ना, तो हमने गारे सौर को देखा था। करीब जाके देखते तो वहाँ तो पूरा दिन लग जाता, यकीन नहीं आता था। आपको तो नबी सल्लम की उम्र मुबारक क्या थी उस वक़्त, किसी को पता है? हिजरत के वक्त आपकी उम्र क्या हो सकती है, गुमान ही कर लीजिए। 53 ईयर्स ओल्ड, 40 साल में नबूवत मिली, 13वां साल था। 53 साल की उम्र में एक बंदा कैसे चढ़ा होगा? ये जज्बे चढ़ाते हैं ना, घुटनों में दर्द है, रास्ते की रुकावट बनी, ना कमर की दर्द, ना वजन की कमी, ना ज्यादती। हम वहाँ खड़े सोच रहे थे कि अल्लाह इतनी मुश्किल से ही हमारे नबी ने, और अबू बकर सिद्दीक 51 के, अल्लाह अकबर। सोचने की बात है, ये हर चीज़ आप अगर गौर करें तो आपको समझ आ जाएगी कितनी मुश्किल थी। फिर आप देखिए कि खोजी वहाँ तक पहुँच गए, लेकिन अल्लाह ने बचा लिया ना, तो आज भी अल्लाह ताला बचाता है। फिर इसके बाद एक और चीज़ देखिए कि वो गारे सौर जो है ना, वो ऐसे अंदर, जैसे गारों को आपने देखा हो कभी पहाड़ों में जाते हुए, तो बाज़ गारें नीचे डीप डाउन होती हैं, तो वो नबी सल्लम अंदर थे, फौजी ऊपर दौड़ रहे, जैसे ऐसे ही कि छत से होल बना के कोई अंदर डाल दे, और वो नबी को देख सकते थे। लेकिन ये जाला बुनवाना और ये सारा कुछ क्या है? ये अल्लाह की हिफाजत है। अल्लाह अपने रास्तों में निकलने वालों को तसल्ली देता है। फिर आप देखिए, यहाँ तो वो कहानियाँ नहीं, लेकिन ये अबू बकर के दौर में आप कहानियों में पढ़ते हैं कि उस गार को अबू बकर ने साफ़ किया, और सुराख जो थे छोटे छोटे उसके अंदर अपने कपड़ों की धजियाँ डाल दी कि पुराना गार है, कहीं को कीड़ा सांप ना आ जाए। और वही हुआ, एक सुराख छोड़ दिया और उधर से एक जहरीला कीड़ा आया, उधर अबू बकर ने अपना पाँव रख दिया, क्योंकि अल्लाह के नबी उनकी गोद में सो रहे थे। हम में से किसने अभी तक दीन का इतना तहफ़ुज़ किया? क्योंकि वो नबी का तहफ़ुज़ नहीं था, वो दीन का तहफ़ुज़ था। तो क्या पता चला कि अल्लाह ताला दिल पर तस्कीन डाल देता है जब अल्लाह ताला पर इंसान की नज़रें होती हैं। फिर आप देखिए कि ये जो आखिरी जुमले हैं इसके अबू जहल के, इसको भी गौर कर लीजिए कि ला तरुज़ा की कसम, मुझे तो यूं लगता है वो बिल्कुल हमारे करीब है, मगर हमारी आंखों पर जादू कर दी। ये क्या सूरत है भाई? यहाँ असल में अबू जहल की अक्लमंदी है। देखिए, जो लोग कुफर में पक्के होते हैं ना, अगर अबू जहल मुसलमान हो जाता ना, वल्ला ही अगर उसमें खैर थी और वो होता, तो हज़रत उमर से ज़्यादा फतूहात करता, उसमें अक्ल थी। कुछ बेवकूफ़ से मुखालिफ होते हैं, उनको पता ही नहीं होता हम क्यों मुखालफत कर रहे हैं। लेकिन मेरे जहन में इंग्लिश का एक लफ्ज़ आ रहा है, कनिंग, ही वॉज़ सो कनिंग। उसको खुद अंदर से सूझ रहा था कि ये जो मैं कर करा रहा हूँ ना, ये दुरुस्त काम नहीं कर रहा। जिसको उर्दू में आप कहते हैं ना कि छठी हिस बोल रही थी, उसको फील हो रहा था कि ये कुछ हो रहा है। आइए आगे देखते हैं। कुरैश हर सूरत हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को काबू करना चाहते थे। उन्होंने इन सब कबाइल में ये ऐलान करवा दिया जो मक्का और मदीना के रास्ते के दोनों तरफ रिहाइश पजीर थे, कि जो भी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को जिंदा या मुर्दा हालत में हमारे पास लाएगा, हम इसे 100 उम्दा नस्ल के ऊँट बतौर इनाम देंगे। अंदाज़ा हो रहा है आपको कितना गुस्सा है उनको। देखिए कि अल्लाह के नबी उनका कोई सोना चांदी ले गए थे जिसके पीछे थे वो, मानते तो आप हजरत अली को सपोर्ट कर रहे थे। ये होता है हक का वजन। लोग क्या चाहते हैं कि हक वाले रहें भी हमारे पास और मर्जी के काम भी हमारी के करें। तो वो अल्लाह के नबी को असल में ईजा देना चाहते थे और आपको रास्ते से हटाना चाहते थे। खैर, 100 ऊंटों की कीमत आज के दौर में भला क्या होगी? 100 गाड़ियां, क्योंकि उस दौर में घोड़े गाड़ी की चीज थी। अब देखिए, अब सुराका आते हैं सामने। सुराका बिन मालिक मुदलजी, मुदलजी क्यों कहते हैं इनको? कबीले का नाम था, जैसे लाहौरी, पेशावरी, सियालकोटी हम बोलते हैं ना, तो मुदलज से थे, ये कबीले की नस्बत से था। मक्का के करीब कदीद जगह का नाम है, इसको लिख लीजिए। कदीद जगह में एक मजलिस में था कि कुरैश का एक कासिद इनके पास आया और इन्हें कुरैश की जानिब से भारी इनाम की इत्तला दी। जब इनाम में 100 ऊंट मिलने का सुना तो सुराका के मुंह में पानी भर आया और लालच ने दिल को जकड़ लिया, लेकिन इसने अपने ऊपर बड़ा जब्त किया, एक बात भी अपने मुंह से ना निकाली कि कहीं भारी बरकम इनाम का सुनकर दूसरों के दिल भी ना ललचाने लग जाएं। सुराका भी मजलिस से उठने ही वाले थे कि एक शख्स ने आकर इत्तला दी, बखुदा भी अभी मेरे पास से 3 अशख़ास गुजरे हैं, मेरे ख्याल में इनमें से एक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और दूसरा अबू बकर रजी अल्लाह अन्हो और तीसरा इनको रास्ता दिखलाने वाला है। सुराका ने इनकी बात सुनकर कहा, वो तो फलां कबीले के लोग हैं जो अपनी गुमशुदा ऊँटनी तलाश कर रहे हैं। इस शख्स ने कहा, शायद ऐसे ही हो। सुराका थोड़ी देर मजलिस में रहा। अहले मजलिस जब किसी दूसरी बात में मसरूफ हो गए तो ये चुपके से वहां से खिसक गया, ताकि अहले मजलिस में से किसी को पता न चले। सीधा अपने घर पहुंचा, लौंडी से राजदाराना अंदाज में कहा कि वो इसकी घोड़ी तैयार करके लोगों की निगाहों से छुपाते हुए मक्का से बाहर ले आए। अपने गुलाम को हुक्म दिया कि वो हथियार लेकर घरों के पीछे इस तरह निकले कि कोई इसको देख न ले और हथियार घोड़ी के पास रख जाए। सुराका ने अपनी दरा पहनी, हथियार गले में लटकाए, घोड़ी पर जीन बांधी और सवार होकर इसे सरपट दौड़ा दिया, ताकि वो सबसे पहले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को पकड़ने में कामयाब हो सके। इस तरह वो कुरैश के इनाम का मुस्तहिक बन सके। सुराका बिन मालिक अपनी कौम के चंद मुमताज शाह सवारों में से एक था। दराज कद, गुंधे हुए जिस्म और माहिर खोजी और रास्ते की तकलीफ पर सब्र करने वाला था, और इन सिफात के साथ साथ वह एक अक्लमंद शायर था, और इसकी घोड़ी भी बड़ी असील थी। सुराका बड़ी तेजी से मुसाफत तय करते हुए आगे बढ़ने लगे। अभी थोड़ा ही फासला तय किया था कि एकदम घोड़ी लड़खड़ाई और वाने वाहत में जमीन पर गिर गए। उन्होंने इसे अपने लिए अच्छा शगुन न समझा और कहने लगे, अरे ये क्या हो गया, अरे घोड़ी तेरा बेड़ा गर्क। घोड़ी तेजी से उठी और सरपट दौड़ने लगी। थोड़ी देर बाद दोबारा लड़खड़ाई। इस दफा उन्होंने और भी ज्यादा इसे अपने लिए बुरा शगुन तसव्वुर किया। इस दफा लौट जाने का इरादा भी कर लिया, लेकिन 100 ऊंट के लालच ने वापस जाने के इरादे से रोक दिया। क्या पता चला, पैसे की तलब थी, हिदायत मिल रही है। बस तब इंसान को बुरा लग रहा होता है कोई फैसला, लेकिन उसमें उसके लिए खैर होती है। अल्लाह ताला ने उनके साथ यही मामला किया। फिर इतने हिस्से में से एक दो बातें नोट करके आगे चलते हैं। आप देखिए कि नबी सल्लम बिल्कुल करीब से गुजरे, बाकियों को भी अंदाज़ा था, लेकिन सुराका ने उस बात को दिल में रखा। अक्लमंदी की अलामत है ये। बहुत सारी चीज़ों को एक्सपोज कर देना, वक्त से पहले चीज़ों को खोल देना, ये दुरुस्त नहीं होता। फिर उसके बाद आप देखिए कि एक और चीज़ है, और वो क्या है कि नबी सल्लम के साथ उन्होंने अबू बकर का नाम क्यों लिया? क्योंकि लोग एक्सपेक्ट ही नहीं करते थे कि अल्लाह के नबी हों और अबू बकर उनके साथ ना हो। दुआ कीजिए कि अल्लाह हमें अबू बकर की तरह दीन का राइट हैंड बना दे। खैर ही बंदे को मिलती है जब वो दीन के किसी रास्ते में जाता है। फिर इसके बाद आप देखिए कि सुराका बिन मालिक की घोड़ी का गिरना और उनका शगुन लेना, ये किसकी आदत होती है? मुशरिकीन की। मुशरिक जो होते हैं ना, ये शगुन बहुत लेते हैं, अच्छी लें बुरी लें कहीं ना कहीं से शगुन लेते हैं। तो क्या वाकई वो दिन सुराका के लिए कोई बुरा दिन था? आगे जाके पता चलेगा अच्छा दिन था। तो क्या पता चला कि फिर शगुन की कोई हैसियत नहीं है। आटा गिर गया तो ये होगा, जूती पे जूती चढ़ गई तो ये होगी, तो ये बेकार बातें हैं। आप ये दलील में नोट कर सकते हैं वाकई अपने जहन में कि बदशगुनी अगर बुरी होती, उससे कोई फ़ायदा होता, तो फिर सुराका बिन मालिक की तो ऊँटनी उस दिन गिरी थी, लेकिन असल में वो शैतान गिरा रहा था। कब? जैसे हाथ से बरकत अल्लाह लुकमा गिरा देता है। सुराका को नहीं पता था, लेकिन शैतान को पता था कि इस सफ़र में सुराका को कितनी बड़ी खैर मिलने वाली है, लेकिन अल्लाह ने चूँकि उनकी बेहतरी रखी हुई थी तो वो चल पड़े। फिर इसी तरह से आप देखिए कि सुराका जो थे वो अक्लमंद भी थे, समझदार थे, रास्तों को देखते। आगे क्या हुआ? जिस जगह सुराका की घोड़ी लड़खड़ा कर गिरी थी, वहां से हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और आपके साथी हजरत सिद्दीक अकबर साफ दिखाई दे रहे थे। इन्हें निशाना बनाने के लिए कमान हाथ में ली, तीर चलाने लगा तो हाथ शल हो गया, घोड़ी जमीन में धंसने लगी। वहां से जहरीला धुआं आसमान की तरह बुलंद हो गया, जिससे इसकी और घोड़ी की आंखें बंद होने लगी। घोड़ी को एड़ लगाई तो वो जमीन में धंस गई, और इसके पांव जमीन में इस तरह पेवस्त हुए जैसा कि इनमें कील ठोंक दिए गए हों। इसने रसूलुल्लाह और सिद्दीक अकबर की तरफ देखा और गिरियाजारी करते हुए अर्ज की कि आप दोनों अपने रब से मेरे लिए दुआ करें कि वो मेरी घोड़ी को निजात दे और इसकी टांगों को जमीन की गिरफ्त से आजाद कर दे। मैं आप दोनों से वादा करता हूँ कि मैं आपका पीछा छोड़ दूंगा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इसके लिए दुआ की। अल्लाह सुबहान तआला ने इसकी घोड़ी की टांगों को जमीन की गिरफ्त से आजाद कर दिया। आजादी मिलने के थोड़ी ही देर बाद फिर दिल में लालच पैदा हुआ, और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के ताकुब यानी उनके पीछे लगने में घोड़ी को एड़ लगाई। इस दफा घोड़ी पहले से भी ज्यादा जमीन में धस गई। सुराका ने फरियादी बनकर अर्ज की, मेरा ज्यादे राह साजो सामान और हथियार ले लो, मैं अल्लाह ताला को गवाह बनाकर आप दोनों से अहद करता हूँ कि रास्ते में आपके ताकुब में जो भी आ रहा होगा मैं इसे वापस लौटा दूंगा। दोनों ने इरशाद फरमाया, हमें तेरे ज्यादे राह और साजो सामान की कोई जरूरत नहीं, अलबत्ता लोगों को वापस लौटाएं। फिर रसूलुल्लाह ने इसके लिए दुआ की तो इसकी घोड़ी आज़ाद हो गई। जब सुराका वापस लौटने लगा तो दूर से आवाज़ दी और अर्ज़ किया, इजाज़त हो तो मैं आपसे बात करना चाहता हूँ। अल्लाह की कसम, मैं कोई ऐसी हरकत नहीं करूँगा जो आपको नापसंद हो। पूछा, क्या बात है? अर्ज़ की, या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह की कसम आपका दीन गालिब आकर रहेगा। ये जुमले कौन बोल रहा है? न्यू मुस्लिम है, अभी ज़ुबान पे कलमा नहीं आया लेकिन दिल मान गया है। आप मुझसे वादा करें, जब मैं आपकी रियासत में आऊँ तो आप मेरी इज्जत करेंगे और ये वादा मुझे लिख दें। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत सिद्दीक़ अकबर को हुक्म दिया तो उन्होंने एक हड्डी पर यह अहद लिख कर इसके हवाले कर दिया। जब वो वापस लौटने लगा तो रसूलुल्लाह ने इरशाद फरमाया, सुराका, जब तुम किसरा के कंगन पहनोगे तो तुम्हें कैसा लगेगा? सुराका ने हैरान और शशदर होकर पूछा, किसरा बिन हुरमस के कंगन? अब ये किसरा बिन हुरमस ऐसे ही है, अगर आज के दौर में मैं नाम लेने से ना डरूं तो आज के किसी सुपर पावर के सदर का नाम ले लीजिए। और कंगन पहनने का मतलब ये है कि वो हारेगा तो उसका माल गनीमत मुसलमानों को मिलेगा, बेयकीनी कालम कह लीजिए। आपने फरमाया, हाँ हाँ किसरा बिन हुरमस के कंगन। सुराका वापस लौटा, रास्ते में से कुछ लोग मिले जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तलाश कर रहे थे। सुराका ने इनसे कहा, लोगों वापस अपने घरों को चले जाओ, मैंने तलाश में ज़मीन का चप्पा चप्पा छान मारा। पाँव के नकूश के बारे में तुम मेरी महारत को भी जानते हो, मुझे इनका कहीं खोज नहीं मिला। तुम अपना वक्त ज़ाया ना करो, मेरी मानो, वापस चले जाओ। रसूलुल्लाह और सिद्दीक़ अकबर के साथ होने वाली गुफ्तगू और अपने साथ पेश आने वाले वाक़े को दिल में छुपाए रखा, यहाँ तक कि इसे यकीन हो गया कि अब दोनों मदीना मुनव्वरा पहुँच चुके होंगे और कुरैशी दुश्मनों की दस्तबर्द से बाहर हैं, यानी उनके पकड़े जाने से। तो सुराका ने ये राज अफशां कर दिया। जब अबू जहल को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ मुलाकात और अहदो पैमान का पता चला तो इसे बुजदिली, जिल्लत, कमीनगी और सुनहरी मौका ज़ाया करने का ताना दिया। सुराका ने अबू जहल की मलामत का जवाब अशार में दिया, जिनका मफहूम ये है, अबू हकम, ये कौन है जिसको इस्लाम अबू जहल कहता है, यानी ये खुद को हुक्म का बाप कहता था हिकमतों का, इस्लाम ने इसको जहालत का कह दिया। अल्लाह की कसम, जब मेरी घोड़ी की टांगे ज़मीन में धंसी थी, तुम अगर इस हालत को देख लेते तो तुम्हें यकीन हो जाता और इसमें कोई शक न रहता कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सच्चे रसूल हैं, भला इनका कौन मुकाबला कर सकता है। जिस हिस्से में से कोई बात जो आपको समझ आई वो शेयर करेंगे। देखिए, सुराका की हिदायत का ज़रिया क्या बना? उसका लालच। अगर सुराका के दिल में माल की मोहब्बत ना होती तो हिदायत ना मिलती। तो यह नोट कीजिए, जब अल्लाह किसी बंदे से काम लेना चाहता है ना, तो उसकी बुरी आदत को उसके लिए ज़्यादा राह बना देता है। बाज़ लोगों के दिलों में दुनिया की बहुत मोहब्बत होती है, जब दीन पे आते हैं तो वो मोहब्बत दीन की मोहब्बत में बदल जाती है। फिर आप देखिए, यहाँ मौजज़ात हैं। नबी सल्लम की ज़िंदगी के अंदर कैसे कैसे मौजज़े थे कि उसका हाथ शल हो गया, घोड़ी धंसने लगी। क्या ये सब जस्ट लाइक बाई चांस था? नहीं, ये अल्लाह की मदद थी। फिर इसके बाद देखिए कि दिल में इतनी लालच थी कि एक दफ़ा बच के दोबारा भी अल्लाह के नबी के पीछे लग पड़े। लेकिन अल्लाह के नबी का इखलाक देखिए, आपने सुराका को फिर भी छोड़ दिया। तो जब कोई सच्चे दिल से कहता है कि मैं अब आपकी बात मानूंगा, मैं इस्लाम को मानता हूँ, तो फिर उस पर एतबार करना चाहिए, ये हमारे लिए चीज़ है। फिर आप देखिए, उसने उस वक़्त ज़्यादा राह और साजो सामान की ऑफ़र की जब आप सफ़र में थे, लेकिन बेनियाजी तो देखिए, कहा हमें कुछ नहीं चाहिए, बस लोगों को ना बताना। क्या पता चला कि नबी अपनी जान से बेलौस होकर दीन के लिए काम कर रहे थे। अल्लाह ताला हम सबको भी ऐसा बना दे। फिर उसके बाद आप देखिए कि ये जो उन्होंने कहा कि मेरे लिए एक परवाना लिख दे, ये असल में उस वक्त का रिवाज भी था। और किसरा के कंगनों की खबर सुनकर आप सोचिए कि उस वक़्त नबी सल्लम को उम्मीद थी ना कि मुस्लिम हो जाएंगे, तभी तो ये सब्र वो हो गए थे एक किस्म के। ये बात अलग है कि फिर इजहार उसका बाद में हुआ। फिर आप देखिए कि अबू जहल के साथ जो बात हुई उसमें भी हमारे लिए बहुत सारी हिकमत है। आगे देखते हैं अब आखिरी हिस्सा। हालात ने पलटा खाया और गर्दिश अय्याम ने यह मौका फराहम भी कर दिया। वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जो रात की तारीकी में अपने दुश्मनों से छुपते हुए नहायत कसम पुरसी के, कसम पुरसी क्या कहते हैं, बहुत ह्यूमिड, बहुत हम्बल और बहुत जैसे ह्यूमिलिएटेड किस्म की कैफियत, बहुत तंगी में कह लीजिए, कसम फुर्सी के आलम में मक्का से निकले थे। आज शाहाना अंदाज के साथ हज़ारों सफ़ेद तलवारों और गंदमी नेज़ों के जल में सरदार और फातह की हैसियत में मक्का में दाखिल हुए। ये कितने साल बाद हुआ? 8 साल बाद हुआ। सन 8 हिजरी में मक्का फतह हुआ था। वो सरदारान कुरैश जिन्होंने तकब्बुर और नख़ुत के साथ अरब में तहलका मचा रखा था, आज रसूल अकदस की खिदमत में नहायत आजजी और इनकसारी के साथ جان بخشی کی بھیک مانگتے ہوئے عرض پرداز ہیں، یعنی ہاتھ باندھے ہوئے ہیں کہ ہمیں معاف کر دیں۔ حضور، آپ کے اخلاق حسنہ کے پیش نظر امید ہے کہ آج آپ ہم سے اچھا برتاؤ کریں گے۔ نبی اکرم صلی اللہ علیہ وسلم نے انبیاء کی سفیازی برتتے ہوئے ارشاد فرمایا، جاؤ تم آزاد ہو۔ سراقہ بن مالک نے اپنی سواری تیار کی اور رسول خدا کی خدمت اقدس میں حاضری کے لیے چل دیے تاکہ آپ کے سامنے اپنے مسلمان ہونے کا اعلان کر دیں، اور 10 سال پہلے جو تحریری پروانہ اس کے پاس موجود تھا وہ پیش کر کے امان حاصل کر سکے۔ سراقہ کہتے ہیں، میں نبی اکرم کی خدمت اقدس میں حاضر ہوا، آپ اس وقت جیرانہ میں، یہ ایک جگہ کا نام ہے، ایک انصاری لشکر کے جھرمٹ میں تشریف فرماتے۔ مجھے دیکھ کر انصاری اپنے نیزوں سے مجھے کچوکے لگانے لگا اور کہنے لگا، دور ہٹ جاؤ، تم یہاں کیا لینے آئے ہو؟ میں صفوں کو چیرتا ہوا رسول اقدس کے پاس پہنچنے میں کامیاب ہو گیا۔ آپ اپنی اونٹنی پر سوار تھے، میں نے تحریری پروانہ دکھلاتے ہوئے عرض کی، یا رسول اللہ، میں سراقہ بن مالک ہوں، یہ آپ کا میرے ساتھ تحریری معاہدہ ہے۔ رسول اللہ نے فرمایا، سراقہ میرے قریب آ جاؤ، آج عہد و پیمان کے ایفا، یعنی اس کو پورا کرنے کا دن ہے، میں آگے بڑھا اور آپ کے سامنے اپنے مسلمان ہونے کا اعلان کر دیا، آپ کے حسن اخلاق اور ایفا عہد سے شاد کام ہوا۔ کیا پتہ چلا کہ اللہ کے نبی نے وعدہ پورا کیا، اور آپ دیکھیں 10 سال تک سراقہ اس بات کو دل میں لے کے بیٹھے ہوئے کہ اللہ کے نبی نے جو کہا وہ ہوا۔ پھر اس میں آپ کو ایک اور اشارہ مل رہا ہے، ڈاکیومنٹیشن کی اہمیت۔ اہمیت ہوتی ہے کوئی تحریری کاموں کی؟ سراقہ بن مالک کی رسول اللہ کے ساتھ ملاقات کو بھی چند ماہ ہی گزرے تھے کہ اللہ سبحانہ تعالیٰ نے نبی اکرم کو اپنے جوار رحمت میں بلا لیا۔ آپ کے وصال سے سراقہ غم و اندوہ سے نڈھال تھے، اور وہ منظر ان کی آنکھوں کے سامنے گھوم گیا جبکہ وہ 100 اونٹوں کے لالچ میں حضور علیہ السلام کو قتل کرنے کا ارادہ لیے تعاقب میں نکلے تھے۔ آج دنیا بھر کی عمدہ اونٹنیاں رسول اقدس کے ناخن کے ایک ذرے برابر بھی حیثیت نہیں رکھتی تھی۔ اس کو ہائی لائٹ کریں، دعا کریں اللہ ہمارا دل بدل دے، سیم و زر کی محبت سے اللہ ہمیں نکال دے۔ آپ دیکھیے، ایک وقت 100 اونٹنیاں پانے کے لیے نبی کی دشمنی، اور آج دل رو رہا ہے نبی کی جدائی پہ کہ 100 اونٹنیاں کیا، ساری دنیا کی اونٹنیاں اور گاڑیاں مل جائے تو میں نبی کے ایک ناخن کے برابر بھی اس کو اہمیت نہ دوں۔ یہ دل بدلتے ہیں نا پھر بڑے فیصلے ہوتے ہیں، اور یہ دل بدلنے ہی اصل بات ہے، اللہ ہمارے بدل دے۔ اور اپنے بارے میں رسول اکرم کا یہ جملہ بار بار دہرانے لگے، سراقہ جب تم شاہ ایران کے کنگن پہنو گے تو تمہیں کیسا لگے گا؟ اب انہیں یقین ہو چکا تھا کہ شاہ ایران کے کنگن یہ ضرور پہنیں گے۔ اس کو آپ ایک جملے میں بول سکتے ہیں، یہ آخری جملہ، ایمان بالرسالہ۔ جب اللہ کے نبی کے رسول ہونے کا یقین آتا ہے تو پھر ان کے کہے ہوئے وعدوں پہ بھی یقین آتا ہے۔ ان کو یقین تھا کہ شاہ ایران کے کنگن ملیں گے، کہ آج بھی اللہ نے مسلمانوں سے کوئی وعدے کیے ہوئے، اور کیا آج ہمیں مسلمان ہوتے ہوئے ان وعدوں کا یقین ہے کہ پورے ہوں گے؟ اللہ تعالیٰ ہمیں یہ یقین ہی دے دے۔ وقت تیزی کے ساتھ گزرتا گیا، یہاں تک کہ حضرت فاروق اعظم کی خلافت کا دور آیا۔ مسلمان ان کے مبارک دور خلافت میں ایران کی طرف ہوا کے تیز جھونکے کی طرح لپکے، قلعوں کو فتح کرتے، لشکروں کو شکستے فاش دیتے، شاہی تختوں کو پامال کرتے اور مال غنیمت سمیٹتے ہوئے مسلسل آگے بڑھتے چلے گئے، یہاں تک پورا ایران فتح کر لیا۔ ایک روز سپہ سالار لشکر حضرت سعد بن ابی وقاص کے قاصد ایران کی فتح کی خوشخبری لے کر حضرت فاروق اعظم کی خدمت میں حاضر ہوئے۔ ان کے ساتھ بیت المال کے لیے غنیمت کا 5واں حصہ بھی تھا جو ایران کے مجاہدین اسلام کے ہاتھ لگا تھا۔ جب مال غنیمت حضرت عمر کے سامنے رکھا گیا تو آپ یہ دیکھ کر حیران رہ گئے کہ اس میں شاہ ایران کا وہ تاج بھی موجود تھا جس میں قیمتی موتی جڑے ہوئے تھے، شاہ ایران کا وہ لباس بھی تھا جو سونے کی تاروں سے بنا ہوا تھا، اور وہ قیمتی پیٹی بھی تھی جس پر لال و جواہرات جڑے ہوئے تھے، اور سونے کے 2 کنگن بھی مال غنیمت میں موجود تھے، جیسے خوبصورت دیدہ زیب کنگن اس سے پہلے عمر فاروق نے نہیں دیکھے تھے۔ اس کے علاوہ بے شمار نفیس و دیدہ زیب اشیاء مال غنیمت میں موجود تھیں۔ حضرت عمر اس بیش بہا خزانے کو اپنی چھڑی سے الٹا پلٹا کر دیکھ رہے تھے، یعنی ہاتھ بھی لگانا گوارا نہیں کیا۔ پھر آپ نے حاضرین کی طرف دیکھتے ہوئے ارشاد فرمایا، جو لوگ یہ مال غنیمت لے کر آئے ہیں وہ بلا شبہ سب کے سب امین ہیں۔ کیا سمجھ آئے؟ تعریف کی کہ اتنا خوبصورت زیور اور کپڑے اور ہیرے جواہرات دے کر تو دل خراب ہو سکتا ہے، لیکن جو ان کو لے آئے ہیں پھر واقعی وہ امین ہے۔ حضرت علی کرم اللہ وجہ بھی وہاں موجود تھے، کہنے لگے، امیر المومنین، آپ پاک دامن رہے تو آپ کی رعیت بھی پاک دامن رہی. اس کو ہائی لائٹ کر لیں. واللہ ہی یہ جملہ اگر میں اور آپ 10-10 دفعہ بھی لکھ لینا تو انشاءاللہ ہمارے لیے ایک بہت خوبصورت ریمائنڈر ہوگا. لیڈرز جیسے ہوتے ہیں نا, فالورز بھی ویسے ہی ہوتے ہیں. عوام تو بڑوں کے نقش قدم پہ چلتی ہے. جہاں آپ کو کسی سے گلا ہو وہاں بڑوں کو دیکھ لیں. ہم سیدھے تو سب سیدھے. جب ذمہ داران ذمہ داری قبول نہیں کرتے نا, تو پھر ان سے نیچے کے لوگ بھی ذمہ داریاں قبول نہیں کرتے. حضرت عمر کی وہ خوبی عوام کی خوبی بن گئی. اگر آپ مال غنیمت کھاتے تو آج یہ بھی ہڑپ کر جاتے. یعنی اگر عمر مال کی محبت میں چور ہوتے تو عمر کے سپاہی بھی ایسے ہی ہوتے. اس موقع پر فاروق اعظم نے سراقہ بن مالک کو اپنے پاس بلایا, شاہ ایران کا لباس ان کو پہنایا, کمر پر پٹی باندھی, سر پر تاج رکھا اور ہاتھوں میں کنگن پہنا دیے. یہ منظر دیکھ کر مسلمانوں نے نعرہ تکبیر بلند کیا. حضرت عمر نے سراقہ کی طرف دیکھ کر خوشی سے جھومتے ہوئے فرمایا, واہ واہ, ارے بنو مدلج کے ایک بدوی, اس کے سر پر شاہ ایران کا تاج اور ہاتھوں میں کنگن, اس شان خسروانہ کے کیا کہنے. پھر آسمان کی طرف سر اٹھایا اور یوں گویا ہوئے, لکھے اس کو, الہی تو نے یہ مال و دولت اپنے رسول مقبول علیہ السلام کو نہ دیا اور وہ تجھے مجھ سے زیادہ محبوب اور عزیز تھے. الہی تو نے یہ مال و دولت صدیق اکبر کو نہ دیا حالانکہ وہ تجھے میری نسبت زیادہ محبوب اور عزیز تھے. پھر یہ سب کچھ مجھے عطا کر دیا. میں تیری بارگاہ میں پناہ مانگتا ہوں کہ کہیں یہ مال تو نے مجھے سزا کے لیے عطا نہ کیا ہو. پھر اس وقت یہ قیمتی مال مسلمانوں میں تقسیم کر دیا. یہ آخری جملے آپ کو نہیں کبھی پتا ہوں گے, پہلے یہ تو آپ سب نے بتا دیا نا کہ سونے کے کنگن پہنائیں گے, لیکن یہ کسی کو نہیں پتا کہ جو ملے وہ سب واپس بیت المال میں. جب ایمان نہیں تھا نا تو سو اونٹنیوں کی قیمت بھگا رہی تھی, تو ایمان کی دولت ملی تو دنیا کی دولت سے بے نیاز ہو گئے. یعنی ان کو دنیا سزا لگی. ہم خوش ہوتے ہیں قرآن چھوڑا کتنی دنیا مل گئی ہے, کتنی پے مل گئی ہے, کتنے حالات ہو گئے, یہ نہیں پتہ یہ سزا ہوتی ہے. یہ اندر کب آئے گا ایمان ہمارے, مجھے پتہ نہیں کہ دنیا میں زندگی میں آئی جائے گا کہ نہیں. اور اب سراقہ بن مالک وہ واحد مسلمان مرد ہیں کہ جن کو سونا پہنایا گیا تھا, کیونکہ سونا مسلمانوں پر حرام ہے, لیکن یہ ایک اللہ کے نبی کی پیشن گوئی کی سچائی کے لیے تھا. آج کدھر ہیں یہ لوگ, ہم سب خود سے پوچھیں آج ہمارے اندر یہ کیوں نہیں آتا. مجھے تو رونا آتا ہے اپنے حال پہ, واللہ ہی ہر چیز کے پیچھے مجھے اپنی ہی کمی اور کمزوری دکھتی ہے کہ اللہ میں نے ذمہ داریوں کا حق ادا نہیں کیا, اس کی سزا پتہ نہیں کس کس کو بھگت رہی ہے. اللہ سے دعا کرتے ہیں کہ ہمیں اپنی ذمہ داریوں کو سمجھنے والا بنا دے. پھر آپ نے ایک اور چیز نہیں نوٹ کی کہ جب کفر تھا تو دولت کے پیچھے بھاگ رہے تھے, تو ایمان آیا تو دولت ان کے پیچھے بھاگ رہی تھی. اور یہ وعدہ اللہ کا اتنا سچ ہے, اس کا یقین آ جائے نا تو کبھی بھوکے نہ سوئیں, کبھی غربت اندیشے, مال کی کمی, خرچے, بل, یہ سب سزا ہے. مان لیجئے یہ سزا ہے ہماری. اللہ کبھی ایمان والوں کو پیسے کی کمی نہیں دیتا. پھر آپ دیکھیں کہ نبی کتنے اللہ کو پیارے تھے, تو ان کو یہ چیزیں نہیں دیں, لیکن کیا وہ بادشاہ جو کسرا تھا وہ اللہ کو پیارا تھا؟ تو کیا پتہ چلا کہ دنیا کی دولت اللہ کسی کو بھی دے سکتا ہے جس سے پیار ہو نہ ہو, لیکن غنا اور ہدایت کی دولت اللہ صرف اس کو دیتا ہے کہ جس سے حقیقت میں پیار ہوتا ہے. پھر ایک اور چیز آپ نے دیکھی کہ نبی صلی اللہ علیہ وسلم سے سراقہ نے ڈاکیومنٹیشن کیوں لے لیا تھا کہ زبانی بات میری کون مانے گا, ریٹرن نہ ہوتا تو کل کون مانتا, کوئی بھی اٹھ کے کہہ دے. پھر آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم نے اس میں کیا لکھا تھا, کنگن. اللہ نے کیا دے دیا, اس کے کپڑے, اس کی کمر پٹی, تاج, ہاتھوں میں کنگن. اور آپ نے ابھی تک ایک نقطے پہ تو غور کیا ہی نہیں ہے, وہ کیا, عمر کا نبی صلی اللہ علیہ وسلم کے وعدوں کو نبھانا. حکمران تھے, چلو بھاگ جاؤ کوئی نہیں ملے گا, رال ٹپک دی. اتنی بے نیازی عمر میں کہ نبی کی وہ بات جو خود بھی نہیں سنی, سراقہ نے لکھ کے دکھا دیا کہ یہ لکھا ہوا ہے, اس کو نبھانے کے لیے سارا مال اس کو دینے کو تیار ہے. دعا کیجئے کہ اللہ ہمیں ایسا بنا دے. حضرت عمر پہ بھی میں نے ایک درس دیا ہے یو کے ٹرپ کے اندر ہی, آج کا سکندر اعظم کون, سنیے آپ انجوائے کریں گے. اتنی اس میں ہسٹری ہے کہ کیا عمر کے دور میں ہوتا تھا اور کیا سکندر اعظم کے دور میں ہوا, اور لوگ کیسے عمر کو جانے بغیر اس کو سکندر اعظم کہہ دیتے ہیں. تو دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں ایمان کی دولت دے دے. طیت سراقہ بن مالک. سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک.